ভেরি এফএম, রেডিও ভেরি এফএম,
রেডিও ভেরি এফএম 98.6 রেক্সি 2.7 মেগাহার্জ।
आर्थिक वर्ष 75 क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विभिन्न घटना सम्बन्धी 1300 भन्दा बढी उजुरी दर्ता, 1000 मुद्दाको टुङ्गो लाग्यो।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर 5 आलीमा पनि विद्युत सेवा विस्तार, 500 बढी उपभोक्ता लाभान्वित।
डाक्टर केसीको अनसन काठमाडौँमा पनि जारी, अनसन स्थगित गरी वार्ता बस्न सरकारको आग्रह।
र इन्डोनेसियामा हुने 18 एसियाली खेलकुदको तयारीका लागि नेपाली युवा फुटबल टोली थाइल्यान्ड जाने।
हिमाल, पहाड, तराई, कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सन्तोष र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर 5 आलीमा पनि हिजोबाट विद्युत सेवा विस्तार भएको छ। यसबाट वडाका 500 बढी उपभोक्ता लाभान्वित भएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले यो सँगै गाउँपालिकाका 3 वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको बताउनुभयो। यसअघि वडा नम्बर 6 राकम र वडा नम्बर 7 काभ्री चौरमा विद्युत सेवा विस्तार भइसकेको छ। अध्यक्ष केसीले गाउँपालिकाले उज्यालो सिम्ता कार्यक्रम अन्तर्गत 5 वर्षमा गाउँपालिकाका 9 वडामा विद्युत सेवा विस्तार गर्ने लक्ष्यसहित आर्थिक वर्ष वार्षिक 3 करोड रुपियाँ विनियोजन गर्ने योजना बनाएको जानकारी दिनुभयो। हिजोको कार्यक्रममा प्रदेश सभा सदस्य ठम्मर विष्ट र विद्युत प्राधिकरण सुर्खेतका वितरण केन्द्रका प्रमुख सुरजसिंह भण्डारी पनि विद्युत सेवा विस्तारलाई निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आर्थिक वर्ष 74-75 1300 बढी मुद्दा परेको जनाइएको छ। वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर हिजो प्रहरीले 1046 मुद्दाको टुङ्गो लगाइसकेको जनाएको छ। प्रहरीले सबैभन्दा धेरै मुद्दा बलात्कार र अन्य गुन्डागर्दी सम्बन्धी परेको जनाएको छ। कार्यालयमा दर्ता भएका मध्ये 330 मुद्दाको अझै टुङ्गो लाग्न बाँकी नै रहेको कार्यालयले जनाएको छ। कार्यालयमा दर्ता भएका मुद्दामा महिला हिंसा सम्बन्धीका घटना धेरै भएको जनाएको छ। प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार गएको आर्थिक वर्षमा 459 घरेलु हिंसाका मुद्दा प्रहरीमा दर्ता भएको बताउनुभयो। उहाँले सुर्खेतमा पछिल्लो समय आत्महत्याका घटना पनि बढ्दै गएको बताउनुभयो। यस्तै 1 वर्षको अवधिमा 163 सार्वजनिक अपराधका मुद्दा दर्ता भएका छन् भने सार्वजनिक अपराध सम्बन्धी 75 मात्र मुद्दा परेको जनाइएको छ। गत आर्थिक वर्षमा बलात्कार सम्बन्धीका 23 मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले गत आर्थिक वर्षमा 31 प्रहरीलाई कारवाही गरेको समेत जनाएको छ। प्रहरी आचरण विपरीत विभिन्न क्रियाकलापमा संलग्न रहेको भन्दै 1 वर्षमा 31 प्रहरीलाई कारवाही गरिएको जनाएको छ। आचरण सुधार कार्यक्रममा विभिन्न कार्यक्रम गरेर पनि पेसाप्रति जवाबदेही नहुने प्रहरीलाई विभागीय कारवाही गरिएको प्रहरी प्रमुख चतुर्वेदीले बताउनुभयो। सुर्खेत प्रहरीले गत आर्थिक वर्षमा हराएका 93 महिला अझै पनि बेपत्ता नरहेको प्रहरीको तथ्याङ्कमा रहेको जनाएको छ। जिल्लाबाट हराएका 206 महिलामध्ये 93 महिला फेला नपरेको जनाएको छ। प्रहरीको तथ्याङ्क अनुसार सुर्खेतबाट हराएका 113 महिलाहरू फेला परेका थिए भने बाँकी महिलाहरू सम्पर्कमै नआएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 337 महिला तथा बालबालिका हराएको थिए भने जसमध्ये 196 फेला परे पनि अन्य फेला पर्न नसकेको प्रहरीले जनाएको छ। यस्तै प्रहरीले पछिल्लो समय सुर्खेतमा गुन्डागर्दी मलाउँदै गएको पनि जनाएको छ। प्रहरीको तथ्याङ्क अनुसार सुर्खेतमा गुन्डागर्दी बढेको र त्यसप्रति प्रहरीले अहिले विशेष कारवाही समेत अगाडि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतै गुण्डागर्दी विरुद्ध सशक्त भएर लागेसँगै 252 जनालाई पक्राउ गरिएको जनाइएको छ। अराजक गतिविधि गर्ने, स्कुल कलेज पढ्ने विद्यार्थीहरूलाई भौतिक आक्रमण गर्ने, मोबाइल लुट्ने, धम्क्याउने विभिन्न व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारवाही थालेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत आर्थिक वर्षमा गुण्डागर्दी सम्बन्धी 163 मुद्दा दर्ता भएको जनाइएको छ।
डडेलधुरामा मुक्त हलिया पुनर्स्थापनाको नाममा नामको 3 करोड बढी रकममा भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ। मुक्त हलियाका लागि जिल्ला मालपोत कार्यालय डडेलधुरा मार्फत आएको 23 करोड 38 लाख रुपियाँ भ्रष्टाचार भएको भन्दै उजुरी परेको हो। जिल्लाका 1200 हलिया का लागि आएको रकममध्ये 12,000 दरले मालपोत कार्यालयले घुस मागेको भन्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा उजुर दिएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डडेलधुरा मार्फत कार्यान्वयन भइरहेको मुक्त हलिया पुनर्स्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता प्रकरणको अनुसन्धान गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उजुरीको प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको बताउनुभयो। जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा घुस लिएका व्यक्तिहरूसँग स्पष्टीकरण माग गरी ठाडो बयान लिएर थप कारवाहीका लागि अख्तियारमा पठाइएको उहाँको भनाइ छ। मुक्त हलियाबाट विभिन्न बहानामा 20,000 देखि 55,000 रुपियाँ घुस लिएको भन्दै उजुरी परेको छ। अख्तियारले छानबिन सुरु गरे लगत्तै मुक्त हलियाबाट घुस लिएका व्यक्तिहरूले धमाधम घुस लिएको रकम फिर्ता गर्न थालेका छन्। डडेलधुरामा कुल 2551 जना मुक्त हलिया छन् भने 1,895 जना प्रमाणीकरण भइसकेका छन्।
जुम्लामा 9,147 जना गरिब घर परिवार रहेका छन्। जुम्लामा 8 स्थानीय तहमा 9,147 जना रहेको तथ्याङ्क सार्वजनिक गरिएको हो। जुम्लामा रहेका घर गरिब घर परिवारमध्ये 3 समूहमा वर्गीकरण गरिएको छ। अति गरिब, मध्य गरिब र सामान्य गरिबको सूची सार्वजनिक गरिएको हो। कनका सुन्दरी गाउँपालिकामा 580, अति गरिब 354 जना, मध्यम र सामान्य गरी 333 जना गरेर 1,267 जना गरिब रहेको जनाइएको छ। यस्तै सिजा गाउँपालिकामा 609, अति गरिबमा 351 जना र मध्यम र सामान्य गरिबमा 195 जना गरी 1,155 जना परिवार गरिब रहेको जनाइएको छ। हिमा गाउँपालिकामा 714, अति गरिब त्यसै गरी 307 जना, मध्यम र सामान्य गरिब 199 गरी 1,219 जना गरिब रहेका छन्। यस्तै तिला गाउँपालिकामा 620, अति गरिब त्यसै गरी 474 जना, मध्यम र सामान्य गरिब 294 गरी 1,388 जना रहेका छन् भने तातोपानी गाउँपालिकामा 593 जना, अति गरिब 422 जना, मध्यम र सामान्य गरिब 272 जना गरी 1,290 रहेको जनाइएको छ।
जाजरकोटमा घरमाथिबाट खसेको पहिरोले पुरिएर 2 जनाको ज्यान गएको छ भने 3 जना घाइते भएका छन्। अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले पुरिएर जुनी चाँदे गाउँपालिका 6 55 वर्षीय ललिता बुढा र उहाँका छोरी सृजना बुढाको ज्यान गएको हो। घाइते मध्ये खिमाको अवस्था गम्भीर रहेको जाजरकोटका डिएस रविन्द्र सिंहले जानकारी दिनुभयो।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वस्तु तथा सेवामा करको दायरा पनि ह्वात्तै बढेको छ। सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले ल्याएको बजेट कार्यान्वयनमा गएसँगै विभिन्न कर बढेको हो। यसैबीच हामीले सुर्खेतको विरुद्धनगरमा भेटिएका केही नागरिकलाई यसरी टेलिफोन र इन्टरनेट सेवादेखि आयकर लगायतका कर ह्वात्तै बढाउनुलाई तपाईँले कसरी लिनुभएको छ भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
जुन अहिलेको यो स्थानीय तह केन्द्रमा 3 सरकार भइसकेपछि जनताले जुन प्रत्यावर्ति गर्नु पर्थ्यो एउटा विकासदेखि लिएर हरेक कुरामा त्यो भएको छैन। मात्रै के भएको छ भने चाहिँ नेपाल सरकारले विभिन्न सरकारले यो 3 सरकार छन् जनताको ढाड छिर्ने काम मात्रै भइरहेछ। म अस्ति नै आफ्नो गाउँपालिका एउटा कागज मात्रै ल्याउँदा जाँदाखेरि अब एउटा सिफारिस पहिला 20-30 रुपियाँ हुने काममा आज 500-400 1,000 लाग्छ यसो ल्याएर चाहिँ अरे मात्र के छ भन्नु छ भने अब मात्र जनताको ढाड चाहिने सर्वसाधारण जनता र सोझो जनतालाई मान पार्ने काम मात्र सरकारले गर्दा
सरकारको यो मैले यो नीति छ नि यो ठिक लागेको छैन होइन यो सरकारले यो जनतालाई यो कर बढाउने आफ्नो कार्यशैलीप्रति आफ्नो अन्तर्भूत गर्नु हो होइन यो काम नै उहाँको उहाँहरूको आफ्नो कार्यक्षमता नै कमजोर तुल्याउनु हो यो गर्नु नै भन्ने मलाई जस्तो लाग्छ यसको लागि सरकारले तत्काल यो कर घटाउनु पर्ने तर
सरकारले अहिले जुन अनियन्त्रित रूपमा जुन बढाइरहेको कर छ विशेष गरी सञ्चार क्षेत्रमा त्यो कर चाहिँ अस्वाभाविक छ विश्वको कुनै पनि देशमा तपाईँ हेर्नुभयो भने सञ्चार क्षेत्रको कर घट्दै जान्छ किनभने सञ्चार क्षेत्रमा पहिला प्रारम्भिक चरणमा लगानी ठुलो लाग्ने हो त्यसपछि लगानी त्यति लाग्दैन त्यसैले त्यसमा प्रत्येक वर्ष इन्टरनेटदेखि अन्य सुविधामा लाग्ने शुल्क चाहिँ घट्दै 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 जान्छ तर अहिले यो सरकारले झन् त्यो बढाउँदै गएर यदि अनुहारवादी र यदि अनभिज्ञता देखाए कि त्यो अहिलेसम्म नेपालको इतिहास विश्वको इतिहासमा थिएन त्यसै गरी सरकारले करको दायरा बढाउने दर होइन कर अहिले जुन जति आफ्नो एक्जिस्टिङ करहरू छन् तिनलाई कसरी उठाउने तिनीहरू 100% वा सफल रूपमा प्रभावकारी ढङ्गले उठेका छन् कि छैन त्यसलाई सिधै मूल्य वृद्धिमा असर गर्छ र त्यो मूल्य वृद्धिले फेरि असर पार्ने भनेको तल्लो लेभलका जनताहरूलाई नै असर गर्छ जो यो सरकारको घोषणा पत्रको ठिक विपरीत छ आफूलाई समाजवाद उन्मुख अर्थतन्त्रमा प्रेरित गरे भन्ने तर पुँजीवादीको पनि चरम पुँजीवादीमा यो सरकार प्रवेश गरेको जस्तो मलाई लाग्छ
जनताको विषयमा हेर्ने हो भने एउटा ठुलो समस्या रहेको छ नेपालकोमा भनेका धेरै गरिबीहरू छ गरिबीहरूले के कसरी खान्छन् उनीहरूको पैसामा प्रत्येक वर्ष कर बढिरहेको छ त्यस कारणले मानिसहरू आर्थिक स्तर बढ्नुभन्दा पनि उनीहरूको घटिरहेको छ आफूसित भएको जे जति सम्पत्तिहरू सरकारलाई बुझायो भने उनीहरूले के खान्छन् सरकारले यस्तै गर्यो भने नेपाली जनताहरू कुन स्थानमा आउने र सरकारले जनतालाई कहिले समुदाय मानवहरूको उति नै हात रहेको छ त्यसकारण यो जानकारी दिन चाहन्छु कि आफ्नो लागि मात्र नसोचेर सम्पूर्ण समाज गाउँ तथा आफू वरिपरि रहेका सम्पूर्ण व्यक्तिहरूको लागि सोच्नुपर्छ र सरकारले गरेका यस्ता कर वृद्धि गर्ने तथा राजस्व बढाउने कुराहरूको विरोध गर्दै विभिन्न आन्दोलनको तर्फबाट यसको विरोध गर्नुपर्छ
त्यहाँ करको दायरा विस्तार गर्नुभन्दा पनि औद्योगिकरण अर्थात् अन्य जल विद्युत अन्य क्षेत्रमा विकास गरेर रोजगारीका अवसर सिर्जना गर्नु स्वाभाविक हो तर यसरी दिन प्रतिदिन करको दायरा विस्तार गर्दै जाने हो भने गरिबहरू झन् गरिब हुँदै जाने र धनी वर्ग तथा सम्भ्रान्त वर्ग भन्ने हुन्छ नि समाजमा तिनीहरू माथि बढ्ने र गरिबीको दायरा झन् खस्किने जस्तो देखिन्छ त्यही भएर यसलाई सरकारले सुधार तत्काल सुधार गर्नुपर्ने देखिन्छ
हामीसँग छिमेक सरेफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन् अहिलेलाई भने यो विश्राम
सबैको मन छुने रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले आर्थिक वर्ष 75 क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विभिन्न घटना सम्बन्धी 1300 भन्दा धेरै उजुरी दर्ता 1000 मुद्दाको टुङ्गो लाग्यो सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर 5 आलीमा पनि विद्युत सेवा विस्तार लगायतका खबर प्रस्तुत गर्यौँ अब बाँकी खबर प्राध्यापक डाक्टर गोविन्द केसीले आज 22 दिन पनि अनसनलाई निरन्तरता दिनुभएको छ सरकारले बल प्रयोग र जुम्लाबाट काठमाडौँ पुर्याएपछि केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनसन जारी राख्नु भएको छ सरकारी वार्ता टोलीले केसी पक्षसँग वार्ता गर्ने तयारी भइरहेको जनाएको छ माथेमा आयोगको प्रतिवेदन जस्ताको तस्तै पारित हुन नसक्ने भन्दै सरकारले आफ्नो तर्फबाट पुरा गर्न सकिने मागको सूची केसी पक्षलाई जानकारी गराउने तयारी गरेको छ वार्ताको समय भने तय भई नसकेको शिक्षा मन्त्रालयले जनाएको छ केसीको समर्थनमा देशभरका विभिन्न स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा बन्द भएका छन् शक्करको आन्दोलनका कारण बिरामी भने मर्कामा परेका छन्
सरकारले आमरण अनसन स्थगित गर्न डाक्टर गोविन्द केसीले आग्रह गरेको छ काठमाडौँमा भएको एक कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ग्याउलीले केसीले असल उद्देश्यले अनसन थालेको भए पनि यसमा केही दलले राजनीति गरेको भन्दै अनसन स्थगित गरी वार्ता बस्न आग्रह गर्नुभयो डाक्टर केसीको जीवन रक्षाका लागि जुम्लाबाट काठमाडौँ ल्याइएको दावी गर्दै उहाँले यसमा सरकारको आलोचना भएको भन्दै असन्तुष्ट जनाउनुभयो सरकारले वार्ता टोली गठन गरिसकेको भन्दै उहाँले वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ
प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ देउवाले केसीको जीवन रक्षाको लागि पनि तत्काल सरकारले उहाँको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेर केसीको स्वास्थ्य अवस्था बुझेपछि उहाँले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरूको साथ रहने दोहोऱ्याउनुभयो पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले तत्कालीन एमाले सहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै न्याय मान्य नहुने चेतावनी समेत दिनुभयो।
बाँके राष्ट्रिय निकुञ्जको ओभरी चेकपोस्ट नजिकै बसको ठक्करबाट हिजो एउटा बदल मरेको छ। बाटो क्रस गर्ने क्रममा रहेको बदललाई ना 6X6585 नम्बरको बसले बिहान पाउने 9 बजेतिर ठक्कर दिएको हो। नेपालगञ्जबाट नारायणगढका लागि छुटेको सो बसको ठक्करबाट करिब 30 किलोको बदल मरेको बाँके निकुञ्जका प्रमुख दिलबहादुर पूर्जापुनले जानकारी दिनुभयो। ठक्कर दिने बस र बर्दिया बाँसगढी नगरपालिका 6 का चालक 31 वर्षीय राजु थारूलाई निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले नियन्त्रणमा लिएको छ। निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 74-75 सालमा सवारी साधनले ठक्कर दिँदा 1 चितुवासहित 55 वटा बँदेल मरेका छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेले 1 वर्षमा नेपाली नागरिकसँग विवाह गर्ने 800 जना भारतीय महिलालाई नेपाली नागरिकता प्रदान गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले प्रशासनमा नियमित रूपमा वैवाहिक अङ्गीकृतको नागरिकता प्रदान गर्ने काम भइरहेको बताउनु भयो। आर्थिक वर्ष 74-75 जिल्ला प्रशासन कार्यालय बाँकेबाट 725, इलाका प्रशासन कार्यालय नरायणपुरबाट 50 र इलाका प्रशासन कार्यालय कोहलपुरबाट 25 जना गरी 1 वर्षमा 800 भन्दा बढी भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृतको नागरिकता प्राप्त गरेका हुन्। प्रशासनको तथ्याङ्क अनुसार 2 वर्ष अघि 1 वर्षमा 394 जना वैवाहिक अङ्गीकृतको नागरिकता पाएकोमा गएको आर्थिक वर्षमा दोब्बर धेरैले अङ्गीकृत नागरिकता लिएका जनाइएको छ।
प्रदेश 5 का तराईका 6 वटै जिल्लाका थारू समुदायमा हुने सिकल सेल एनिमियाको उपचारका लागि प्रयोगशाला स्थापना हुने भएको छ। बाँके बर्दिया र दाङ हुँदै सिकल सेल एनिमियाका बिरामी अन्य जिल्लामा समेत बढेपछि प्रदेश 5 को सामाजिक विकास मन्त्रालयले उपचारका लागि प्रयोगशाला स्थापना गर्न अध्ययन थालेको हो। अहिले भेरी अञ्चल अस्पताल बाँके र लुम्बिनी अञ्चल अस्पताल बुटोलमा मात्रै सिकल सेलको प्रयोगशाला रहेको छ। मन्त्री सुदर्शन बरालले थारू समुदाय बढी भएकाले सम्भावित संक्रमण रोक्न सञ्चालित प्रयोगशाला व्यवस्थित गर्ने र नभएका जिल्लामा सिकल सेल प्रयोगशाला स्थापना गर्ने तयारी भएको बताउनुभयो। मन्त्रालयले स्वास्थ्य महाशाखाका कविराज निरीक्षक गणेश भट्टराईको संयोजकत्वमा टोली खटाएको हो। टोलीले थारूको बाहुल्यता रहेका बर्दिया दाङ कपिलवस्तु र परासी पश्चिममा सम्भाव्यता अध्ययन गरी प्रयोगशाला स्थापना गर्न सुझाव दिएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक श्रेफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। बाँकेको डडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्गा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। अख्तियारले खड्गासँग 1 लाख बिगो ठहर गर्दै यही अनुसार जरिवाना र कैद सजाय माग गरेको जनाइएको छ। इन्जिनियर खड्गा ग्राभेल सडक निर्माण कार्य सम्पन्न भएको प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग 1 लाख घुस लिएको आरोपमा पक्राउ पर्नु भएको हो।
कालीकोटको रासकोट नगरपालिकामा नमुना डिजिटल सामुदायिक अस्पताल स्थापना हुने भएको छ। अस्पताल स्थापनाका लागि काठमाडौँबाट कालीकोट पुगेको चिकित्सकहरूको टोली र रासकोट नगरका जनप्रतिनिधिहरूबीच छलफल भएको छ। रासकोट नगरको समन्वयमा स्थापना हुन लागेको रासकोट सामुदायिक अस्पतालको सम्भाव्यता अध्ययनका लागि डाक्टर मुकुल ढकालको नेतृत्वमा चिकित्सकीय टोली रासकोट पुगेको हो। अस्पतालको स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको साथै सुरुवाती काम विषयमा आज छलफल भएको नगरका प्रमुख काशीचन्द्र बरालले बताउनुभयो। छलफलबाट स्थापना हुने अस्पतालको नाम रासकोट नमुना डिजिटल सामुदायिक अस्पताल रहने निर्णय समेत भएको छ। आगामी 3 महिनामा अस्पतालको आधारभूत भौतिक पूर्वाधार तयारी गरी रासकोट नगरमा रहेका स्नायु प्राथमिक स्वास्थ्य चौकीलाई समेत जोडेर अत्यावश्यकीय चिकित्सकीय सेवा प्रदान गरिने नगरले निर्णय गरेको नगर प्रमुख बरालले बताउनुभयो। 1 करोड बढी खर्च लाग्ने अनुमान गरिएको अस्पतालको लगानीकर्ता नगर प्रदेश सरकारका साथै केन्द्र सरकारको सहयोग पनि लिने र स्थानीय समुदायको लगानी पनि हुने निर्णय गरिएको छ।
भेरी खबरमा अब लागौँ केही खेल खबरतर्फ। इन्डोनेसियामा हुने 18 एसियाली खेलकुदका लागि नेपाली युवा फुटबल टोली थाइल्यान्ड जाने भएको छ। नेपाली टोलीको अन्तिम तयारी थाइल्यान्डमै गर्ने जनाइएको छ। एसियनमा सहभागी हुने 23 वर्ष मुनिको नेपाली टोली थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ। नेपाली टोली यही साउन 16 गतिदेखि 19 गतिसम्म दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। एसियनका लागि एन्फाले यसअघि नै 20 सदस्यीय टिमको घोषणा गरिसकेको छ। एसियन गेम्सको 18 संस्करण यही भदौ 2 गतिदेखि इन्डोनेसियाको जाकार्ता र पोल्यान्डमा पालेम्बाङमा हुने भएको छ।
बेलायतको लर्समा आउँदो 13 गते त्रिकोणात्मक T20 लन्डन पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले नेदरल्यान्ड्स र इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक T20 खेल खेल्नेछ। लन्डनको हिथ्रो विमानस्थलमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बेलायत स्थित नेपाली राजदूतावासका सेकेन्ड सेक्रेटरी लब सुवेदी, एनआरएन युके महासचिव आरके त्रिपाठी लगायत ह्याम्पसायर क्रिकेट क्लबका प्रतिनिधिहरूले स्वागत गरेका छन्। नेपाली क्रिकेट टोलीको स्वागतको लागि नेपाली राजदूतावास लन्डनले आउँदो 8 गते आयोजना विशेष भोजको गरेको छ। नेपालले त्रिकोणात्मक T20 तयारीको लागि बेलायतका विभिन्न स्थानीय क्रिकेट क्लबहरूसँग 4 अभ्यास खेल खेल्नेछ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आर्थिक वर्ष 75-76 जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विभिन्न घटना सम्बन्धी 1,300 धेरै उजुरी दर्ता, 1,000 मुद्दाको टुङ्गो लाग्यो।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर 5 आलीमा पनि विद्युत सेवा विस्तार, 500 बढी उपभोक्ता लाभान्वित हुने।
डाक्टर केसीको अनसन काठमाडौँमा पनि जारी, अनसन स्थगित गरी वार्तामा बस्न सरकारको आग्रह।
र इन्डोनेसियामा हुने 18 एसियाली खेलकुदको तयारीको लागि नेपाली युवा फुटबल टोली थाइल्यान्ड जाने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सन्तोष र मधुबन बिदा हुन्छौँ। नमस्ते।